FM, Radio Bheri FM,
Radio Bheri FM, Antana Bethuplu Cha, Rexy Duituplu, Sat Megahertz.
जाजरकोटमा भाइरल ज्वरोको कारण एकजनाको ज्यान गयो, सल्यानमा पनि बिरामी बढे, रुकुम पश्चिममा औषधिको अभाव, कालीकोटको तिला गुफामा दुई दिनसम्म अवरुद्ध भएको सडक खुल्यो, सडक स्तर बढाउन स्थानीयको माग, बाँकेको बन्जारे गाउँका मुस्लिम र मधेसी समुदायका महिला आफ्नो नाममा जग्गा भएपछि खुसी, घरेलु हिंसा पनि घटेको दावी, र विश्वकप छनौट अन्तर्गत नेपालले आज चाइनिज ताइपेसँग प्रतिस्पर्धा गर्ने। हिमाल पहाड़ तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट मधुबन विश्वको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ। अब खबर विस्तारमा। जाजरकोटमा भाइरल ज्वरोको कारण एक बालिकाको मृत्यु भएको छ। बारेकोट गाउँपालिका छ टाँसी धुर्का बालिकाको मृत्यु भएको प्रहरीले बताएको छ। ज्वरो आउने, घाँटी दुख्ने र टाउको दुख्ने रोगबाट ग्रसित हुनुभएका बालिकालाई जिल्ला अस्पतालमा एक साता अघि भर्ना गरिएको थियो। अवस्था सुधार नआएपछि उपचारका लागि नेपालगञ्ज ल्याउँदै गर्दा उहाँको बाटोमै मृत्यु भएको आफन्तले बताएका छन्। जाजरकोटमा भाइरल बिरामीहरूको संख्या बढ्दै गएपछि अस्पतालमा चाप समेत बढेको छ। यता सल्यानमा भाइरल ज्वरोको बिरामीको संख्या बढेपछि अस्पताल लगायत स्वास्थ्य संस्थामा बिरामीको चाप हत्तै बढेको छ। जिल्ला अस्पतालमा जाँच गराउन आउने बिरामीमा दैनिक 40 देखि 50 जनासम्म भाइरल ज्वरोका बिरामी रहेको डाक्टर प्रदीप शर्माले बताउनुभयो। सामान्य अवस्थामा 3 देखि 5 जनासम्म ज्वरोका बिरामी आउने गरेको, केही दिनदेखि ज्वरोको बिरामीको चाप बढेको उहाँको भनाइ छ। भाइरल ज्वरोका तथा रुघाखोकी सरुवा रोग भएकाले एक अर्कामा छिट्टै सर्ने भन्दै उहाँले अहिले मौसम परिवर्तनको समय भएकाले ज्वरोका बिरामी जिल्लाभर नै बढेको बताउनुभयो। भाइरल ज्वरो तथा रुघाखोकी 5 देखि 7 दिनमा आफै निको हुने भए पनि कहिलेकाहीँ जोखिममा समेत पर्ने भएकाले सरसफाई र खानपिनमा पनि ध्यान दिन उहाँले सुझाव दिनुभएको छ। उता रुकुम पश्चिममा पनि मौसमी ज्वरोका बिरामीको संख्या बढ्न थालेको छ। मौसमी ज्वरोको प्रकोप गाउँघरसम्मै फैलिन थालेपछि जिल्लाका स्वास्थ्य संस्थामा बिरामीको संख्या बढेको छ। जिल्ला अस्पतालका प्रमुख डाक्टर महेश चौलागाईले अस्पतालमा दैनिक 300 बिरामी आउने गरेको भन्दै अधिकांश मौसमी ज्वरोका बिरामी रहेको बताउनुभयो। आठबेजकोट नगरपालिकाको राडी बजार स्थित नगर अस्पतालमा पनि बिरामीको चाप निकै बढेको छ। नगर अस्पतालको ओपिडी सेवा मात्रै दैनिक 80 देखि 90 बिरामी आउने गरेको अस्पतालका प्रमुख मणिराज शाहले बताउनु भयो। नगर अस्पतालमा स्थानीयका साथै छिमेकी जिल्ला जाजरकोटबाट समेत बिरामी आउने गरेकाले बिरामीको चाप झनै बढेको उहाँको भनाइ रहेको छ। भाइरल ज्वरोका बिरामी बढेपछि गाउँका स्वास्थ्य चौकीहरूमा औषधिको अभाव हुन थालेको छ। उता दाङमा 15 जनामा डेङ्गुको संक्रमण देखिएको छ। दाङका 10 स्थानीय तहमध्ये हालसम्म 3 स्थानीय तहमा मात्रै डेङ्गुका बिरामी भेटिएको जनाइएको छ। घोराई उपमहानगरपालिका र तुल्सीपुर उपमहानगरपालिकामा सम्मान 6-6 जना र सबभन्दा पश्चिमको सुर्खेत र उत्तरमा सल्यानसँग सेमाना जोडिएको बबई गाउँपालिकामा 2 जना डेङ्गुका बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय दाङका डेङ्गु रोग नियन्त्रणका फोकल पर्सन कमल चन्दले बताउनुभयो। यो वर्ष सबभन्दा पहिला घोराई उपमहानगरपालिका वार्ड नम्बर 8 रजनाका स्थानीय 28 वर्षका एक पुरुषमा डेङ्गुको संक्रमण भेटिएको थियो। अहिले विभिन्न ठाउँमा डेङ्गुको संक्रमण देखिएपछि सरकारले सचेत रहन सबैमा आग्रह समेत गरेको छ। कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको तिला गुफामा 2 दिनसम्म अवरुद्ध बनेको सडक खुलेको छ। कालीकोटका डिएसपी श्यामबाबु ओलियाले सडक डिभिजन कार्यालय जुम्ला र तिला गुफा सरसफाई नगरपालिकाको समन्वयमा 2 डोजर लगाएर सडक खुलाइएको बताउनुभयो। सुर्खेत जुम्ला सडकको तालकुवामा बाढीले सड़क बगाउनुको साथै सड़कमा ढुङ्गा थुपारेपछि दुई दिनसम्म राजमार्ग अवरुद्ध बनेको थियो। राजमार्ग सञ्चालनमा आएसँगै जुम्ला र मुगुबाट सुर्खेततिर र सुर्खेतबाट जुम्ला मुगुतिर जाने सवारी साधन नियमित रूपमा सञ्चालन भएका छन्। गत शनिबारको वर्षाका कारण तिलागुफा सात छाप्री डाँडामा आएको बाढीले कर्णाली राजमार्गमा क्षति पुर्याएको थियो। सड़कको आवश्यक मर्मत र स्तर उन्नति नहुँदा दुर्घटनाको जोखिम पनि रहेको भन्दै स्थानीयले आवश्यक मर्मत र स्तर उन्नति गर्न माग गर्दै आएका छन्। बाँकेको जानकी गाउँपालिकाको बन्जारे गाउँमा महिलाहरू आफ्नो नाममा जग्गा भएपछि खुसी भएका छन्। बन्जारे गाउँका मुस्लिम र मधेसी समुदायले पनि महिलाका नाममा जग्गा पास गराउने क्रम बढेपछि महिलाहरू खुसी भएका हुन्। महिलाका नाममा जग्गा बनाउँदा सरकारले करमा पनि छुट दिने र यसले हत्तपत्त जग्गा मानिसले डर र घरेलु हिंसाको समेत कमी हुने गरेको उनीहरूले बताएका छन्। सुनौ यसै सम्बन्धी तयार पारेको एक रेडियो सामग्री बाँके सहकर्मी निशु जोशीबाट।
हाँ, हमारे नाम जगह है, अभी उधर कथा है, चार विश्वा और है। हमारे परिवार में खाली एक छोरा है, मालिक है, तीन बिटिया है, दो घर का गई है, एक घर बिटिया है। पहले नाम हुआ रहा, अब नाम है करीम, ना बाटा का सब ससुर बाटिन।
बाँकेको जानकी गाउँपालिका वडा नम्बर 3 बन्जारे गाउँकी 54 वर्षीय फातिमा बागवान 1.5 वर्ष मात्रै भयो उहाँ आफ्नो एक कठा जमिनको मालिक हुनुभएको। उहाँका श्रीमान, एक छोरा र तीन छोरी छन्, तर पनि उहाँका ससुराले जग्गा उहाँको नाममा बनाइदिनु भएको हो। उहाँ जस्तै अर्की 65 वर्षीय आयशा बेहनाको नाममा पनि जग्गा छ। भएको पाँच दुर जग्गा पाँच वर्ष अघि मात्रै उहाँका श्रीमानले नै उहाँको नाममा बनाइदिनु भएको हो।
पाँच दुर जग्गा हाम्रो नाम छ, चार पाँच साल हमारे पति तो मेहनत मजदूरी ऐसे करा खावा जात अब कच्चा अच्छा लगता है और का अब अपने नाम ना है।
बन्जारे गाउँमा मधेसी र मुस्लिम समुदायको बाक्लो बस्ती छ। पुरुषहरू मजदुरीको काम गर्छन् भने महिलाले घरभित्रको। उनीहरूसँग धेरै जग्गा जमिन छैन, तर जति छ त्यो श्रीमतीको नाममा छ। जग्गा आफ्नो नाममा भएपछि महिलाहरू पनि खुसी भएका छन्। स्थानीय 24 वर्षीय आसमा बागवान,
हमको त बहुत अच्छा लगा था, हम सोहर भी कहिन कि अपने नाममा जमिन लियो, हमका जमिन से का मतलब है, तुमने नाम में कह लो, वो भी कहीं नौकरी करो तो अभी तो रिक्शा चलाया था, हम घरे रही थे, लड़के बच्चे देखे थे, घर के काम करे थे।
सरकारलाई तिर्नु पर्ने करमा छुट पाइने, परिवारमा झैझगडा र कलह नहोस् भन्ने उद्देश्यले श्रीमतीको नाममा जग्गा जमिन र बैंकको खाता राख्ने गरिएको स्थानीय हुसेनी बेहना बताउनुहुन्छ। साइकल बनाउने मजदुरी काम गर्ने उहाँले पाँच दुरमा रहेको घर जग्गा नै श्रीमान श्रीमतीको नाममा राखेको बताउनुभयो।
त्यो पाँच दुरमा दुईजनाको छ, अब दुइटैको नाममा राख्नको कारण यही हो कि झगडा झाइ झगडा नहोस् भने ऊ पनि बेच्न नपाओस् हामी पनि बेच्न नपाउने, थोरै जग्गा भएको कारणले हामी सम्हालेर राखेको छु, घर मात्रै छ पाँच साढे पाँच दुर जति। अब खास गरी महिलाको नाममा हुनको लागि यही हो, तर पुरुष चाहिँ अलिकति बाठो हुन्छ, रक्सी सक्सी खाएर के गरेर महिलालाई पिट्छ अनि त्यसलाई केही दिनपछि त्यसलाई भगाउन पनि कोसिस गर्छ, अर्को बिहा पनि गर्न कोसिस गरिरहेछ, त्यही भएर दुइटैको नाममा भएर अलिक सजिलो।
वडाध्यक्ष बिन्देश्वरी कुर्मीले पनि बाँकेमा रहेको आफ्नो सबै जग्गा श्रीमती कृष्ण कुमारी कुर्मीको नाममा रहेको बताउनु भयो। वडामा 12,000 जनसङ्ख्या रहेकोमा करिब 400 महिलाको नाममा घर जग्गा सम्पत्ति रहेको उहाँले जानकारी दिनुभएको छ।
जति जग्गा छन् हामी त परिवारको नाममा गरिसक्यौँ, अब जो हाम्रो इच्छा छ भने हामी इमान्दारी सम्झो घरमा त्यो पनि त्यो मालिक हो, परिवारलाई पनि त्यो मालिक बनाउनु पर्यो, त्यसैको लागि मालिक बनाएर त्यो जग्गा दियो। जग्गा यो हाम्रो अनुमानित यहाँ 450 जति महिलाको नाममा अनुमानित जग्गा होला, महिलाको नाममा जग्गा गरे भने नेपाल सरकार छुट गर्छन्, त्यसैको लागि पुरुषको नाममा जग्गा गराउँदैनन्।
महिला सशक्तिकरणको आवाज उठिरहेका बेला विकासका दृष्टिकोणले पछाडि परेको मधेसी र मुस्लिम समुदायका पुरुषहरूले महिलाहरूलाई सम्पत्तिमा हक दिनु स्वागत योग्य कुरा हो, तर नाम मात्र नभई सम्पत्तिको प्रयोग गर्ने विषयमा पनि महिलाहरू नै जागरूक र सशक्त हुनुपर्ने देखिन्छ।
हामीसँग छिमेक सरिफहरूसँगै राष्ट्रिय खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो विश्राम
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले जाजरकोटमा भाइरल ज्वरोका कारण एकजनाको ज्यान गयो, सल्यानमा पनि बिरामी बढे, रुकुम पश्चिममा औषधिको अभाव, कालीकोटको तिला गुफामा दुई दिनसम्म अवरुद्ध भएको सडक खुल्यो, सडक स्तर बढाउन स्थानीयको माग लगायतका खबर प्रस्तुत गर्यौं।
अब लागौ बाँकी खबरतिर। कर्णाली प्रदेश सरकारले रक्सी पिउनेलाई सीमा निर्धारण गर्ने योजना बनाइएको जनाएको छ। रक्सीले नै हिंसा बढाएकोले बिक्री गर्ने ठाउँ, व्यक्ति र कार्डको व्यवस्थापन गरेर रक्सी नियन्त्रण अभियान गर्ने कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले बताउनुभयो। उहाँले अब दर्ता नभई रक्सी उत्पादन गर्न नदिने तथा प्रयोग स्थान र समय सीमा निर्धारण गर्ने बताउनु भएको छ। यसअघि प्रदेश प्रहरी प्रमुख पूर्ण चन्द्र जोशीले समेत रक्सी नियन्त्रण अभियान तीव्र बनाउनुपर्ने बताउनु भएको थियो। प्रदेश सरकारले यसका लागि कानून बनाउने तयारी गरिरहेको मन्त्री भण्डारीको दावी छ। होटलमा रक्सी तथा लागुसत सेवन गर्ने कार्य बढेको उल्लेख गर्दै होटल बस्ने हरेक व्यक्तिको पहिचानसहित तीन पुस्तक विवरण र फोन नम्बर अनिवार्य राख्नुपर्ने, रक्सी बिक्री गर्नका लागि निश्चित स्थान र पिउनका लागि निश्चित समय तोक्ने जस्ता व्यवस्था भएमा हिंसा कम हुने अपेक्षा गरिएको उहाँको दावी छ। मन्त्री भण्डारीले कर्णालीमा लागु औषध प्रयोगकर्ता र ओसार पसारकर्ता बढेको प्रहरीको तथ्याङ्क रहेकाले पनि अब यसका लागि प्रदेश सरकारले गम्भीर भएर कदम चाल्ने दावी पनि गर्नुभएको छ। ड्रग सञ्जाल जोडिएको जिल्लामा यसको कारोबार बढेको कर्णाली प्रदेश प्रहरी प्रमुख जोशीले बताउनु भएको छ।
प्रदेश पाँच सरकार अन्तर्गतको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मार्फतका निर्देशनालयहरू कार्यालय तथा स्थानीय तहको समन्वयमा एक वर्षमा 43 करोड रुपियाँ अनुदान स्वरूप किसानलाई उपलब्ध गराएको छ। कृषि तथा पशुपालन क्षेत्रमा किसानहरूलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ प्रदेश सरकारले 43 करोड रुपियाँ अनुदान स्वरूप किसानलाई प्रदान गरेको जनाएको छ। आर्थिक वर्ष 75 क्षेत्रमा मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार स्थानीय तहका किसान तथा व्यवसायिक फर्म र प्रदेश सरकारले लगानीमा 50% रकम अनुदान किसानलाई दिएको जनाएको छ। सबैभन्दा बढी प्रदेश सरकारले कृषि तथा पशुपालनतर्फ 13 करोड रुपियाँ अनुदान उपलब्ध गराएको बताएको छ, जसबाट करिब 600 भन्दा बढी किसानले प्रत्यक्ष रोजगारी प्राप्त गरेको मन्त्रालयको तथ्याङ्क छ।
कैलालीको खुटिया नदीबाट अवैध रूपमा बालुवा ल्याएको आरोपमा 7 ट्र्याक्टर सहित 7 पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल नेपालको 34 नम्बर गण हेडक्वार्टर कैलालीको टोलीले धनगढी उपमहानगरपालिका 19 पथरियाबाट 7 ट्रकसहित 7 चालकलाई नियन्त्रणमा लिएको जनाएको छ। सशस्त्र प्रहरीका डिएसपी भीमबहादुर चन्दले नियन्त्रणमा लिएका सबैलाई आवश्यक कारवाहीका लागि जिल्ला समन्वय समिति कैलाली पठाइएको बताउनुभयो। जिल्ला समन्वय समितिले बर्सातको समयमा नदीजन्य पदार्थको उत्खननमा रोक लगाए पनि अटेर गर्दै बालुवा उत्खनन गरेपछि उनीहरूलाई नियन्त्रणमा लिएको उहाँको भनाइ छ। यसअघि जिल्ला समन्वय समिति कैलालीले जिल्लाका सुरक्षा निकायलाई यसबारे निगरानी राखिदिन अनुरोध गर्दै लिखित पत्र समेत पठाएको जनाइएको छ।
बैतडीमा नेत्र विक्रमचन्द विप्लव नेकपा समूहका विद्यार्थी संगठनका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा विद्यार्थी संगठन अखिल क्रान्तिकारी दार्चुलाका जिल्ला संयोजक धोनी धामी र खगराज नेपाली रहेको प्रहरीले बताएको छ। दुवैजनालाई प्रहरीले बैतडीको दोगडाकेडा गाउँपालिका 6 पक्राउ गरेको हो। विद्यालयमा आफ्नो संगठन विस्तार गरिरहेका बेला उनीहरूलाई पक्राउ गरेको बैतडीका प्रहरी प्रवक्ता किशन चन्दले बताउनुभयो। पक्राउ परेका दुवैजनामाथि बैतडी जिल्ला अदालतबाट म्याद थप गरेर 10 दिनका लागि म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
प्युठानको गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुई छोरीका पिता गिरीले आफ्नै श्रीमतीले दिएको उजुरीका आधारमा गिरी पक्राउ पर्नुभएको प्रहरीले जनाएको छ। बहुविवाह गरेको भन्दै उजुरी परेपछि अध्यक्ष गिरी र उहाँका प्रेमिकालाई हिरासतमा लिएको प्रहरीले जनाएको छ। प्युठानका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कार्कीले दुवैलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको बताउनु भएको छ। भोलि खबरमा खबरहरूको सिलसिला झै जारी छ। अहिलेलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक शरीफहरूसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँके खबर। सामाजिक उद्यमी जिल्ला सहकारी संघ बाँकेद्वारा सञ्चालित बाँके बाख्रा व्यवसाय केन्द्र ढकेरीले आउने दशाईका लागि 3,000 खसी काठमाडौँ बिक्री गर्ने जनाएको छ। गत वर्षको दशाईभन्दा दोब्बर लक्ष्य तोकिएको महिला उद्यमीलाई प्राविधिक सहयोग गर्दै आएको हेफर नेपालका कार्यक्रम अधिकृत शरद पोखरेलले गत वर्षभन्दा यस वर्ष दोब्बर बढीले खसी बोका बिक्री गर्ने बताउनु भयो। आर्थिक वर्षमा 1500 खसी बिक्री भएको बताउनु भएको छ। यसपटक पनि 3,000 खसी काठमाडौँ लैजाने लक्ष्य रहेको बताउनु भयो। हेफर इन्टरनेसनलले कार्यक्रम विस्तार गरेका बाँके बर्दिया सुर्खे दाङ सल्यान र प्युठान जिल्लाका 42 सहकारीमा आबद्ध महिलाहरूले खसी बोकाको व्यवसाय कारोबार गर्दै आएको जनाइएको छ।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाल वायुसेवा निगमले गएको वर्ष खरिद गरेका 2 वाइड बडी विमानमा आर्थिक चलखेल भएको ठोक्वा गरेको छ। उपसमितिको प्रतिवेदनमा जहाज खरिद प्रक्रिया देखिने अनियमितता भएको र नेपाल वायुसेवा निगमले जहाज निर्माता एयरबस कम्पनीलाई के कति पैसा भुक्तानी गर्यो भन्ने नै स्पष्ट नखुलेको उल्लेख गरेको छ। यस्तै मूल्य वृद्धि भयो भनेर जहाजको भाव बढाइएको तर कति मूल्य वृद्धि भएको हो र यसका सामान्य सिद्धान्त पनि पालना नगरिएको उपसमितिले निष्कर्ष निकालेको छ। उपसमितिले मूल्य वृद्धिका कारण धेरै रकम तिर्नु परेको नेपाल व्यवसाय निगमको दावी पुष्टि गर्ने आधार र प्रमाण नदेखिएकाले त्यो रकम फिर्ता गर्न पर्ने निर्देशन दिएको छ। यस्तै निगमको वाइड बडीमा 24 अर्ब रुपियाँको हाराहारीमा लगानी गरेका नागरिक लगानी कोष र सञ्चय कोषले पनि बिना अध्ययन र रकम फिर्ताको ग्यारेन्टी नभई लगानी गरेको उपसमितिले ठहर गरेको छ। उपसमितिले विमान खरिदमा गडबडी गर्ने जिम्मेवार अधिकारी को को हुन् भन्ने बारे भने प्रतिवेदनमा केही खुलाएको छैन।
भेरी खबरमा अब लागौं खेल खबरतर्फ। विश्वकप छनौट अन्तर्गत नेपालको राष्ट्रिय फुटबल टिमले आज चाइनिज ताइपेसँग प्रतिस्पर्धा गर्ने भएको छ। समूह चरणको दोस्रो खेलमा नेपालले तुलनात्मक रूपमा सहज मानिएको प्रतिद्वन्दी ताइपिनसँग खेल्न लागेको हो। पहिलो खेलमा कुवेतसँग 7-0 लज्जास्पद पराजय भोगेको नेपाललाई लयमा आउन ताइपेन विरुद्धको खेल महत्वपूर्ण रूपमा हेरिएको छ। नेपालले गत जेठमा भएको मैत्रीपूर्ण खेलमा ताइपिनसँग 1-1 गोलको बराबरी खेलेको थियो। नेपाली टिमका मुख्य प्रशिक्षक योना कालिनले गत जेठमा गरेको प्रदर्शनलाई निरन्तरता दिनै आफूहरूको योजना रहेको बताउनुभयो। फिफा वरियतामा चाइनिज ताइपे वरियताको 125 स्थानमा छ भने नेपाल 166 स्थानमा रहेको छ। घरेलु टोली र नेपाल बीचको खेल ताइपेन स्टेडियममा आज साँझ 5 हुने जनाइएको छ।
श्रीलङ्कामा जारी 19 वर्ष मुनिको एसिया कप क्रिकेटको समूह चरणबाट बाहिरिएको नेपालले आज समूहको अन्तिम खेलमा युएईसँग प्रतिस्पर्धा गर्दैछ। सुरुवाती 2 खेल हारेर प्रतियोगिताबाट बाहिरिसकेको नेपालले युएईसँग खेल्न लागेको हो। युएई विरुद्ध मैदान उत्रँदा नेपाललाई सान्त्वना जित निकाल्ने योजना रहेको छ। समूह बीमा 2 खेल गुमाएको नेपाल अङ्कविहीन रहँदै तेस्रो स्थानमा छ भने युएई पनि अङ्कविहीन रहँदै सबैभन्दा पुछारमा छ। नेपालले पहिलो खेलमा श्रीलङ्कासँग 5 पराजित भएको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग 6 पराजित भएपछि सेमिफाइनल पुग्ने सम्भावना सकिएको हो।
खेलकै अर्को प्रसङ्गमा किर्गिनिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपाल उज्बेकिस्तानसँग 2-0 पराजित भएको छ। 34 र 50 मिनटमा गरी 2 खाएको नेपालले 2 गोलको अवसरलाई खेर फाल्यो। निकै प्रतिस्पर्धात्मक खेल 24 मिनटमा साबित्रा भण्डारीले पाएको मौका खेर फाल्नु भयो भने 31 मिनटमा उहाँको प्रहारलाई उज्बेकिस्तानका गोलकिपरले बचाउनु भयो। यसैगरी 41 मिनटमा नेपालले प्रहार फ्रिकिक पोस्टमाथि बाहिरियो भने 97 मिनटमा साबित्रा भण्डारीको फ्रिकिकलाई उज्बेकिस्तानका गोलकिपरले रोक्नुभयो। यस्तै 65 मिनटमा नेपालका अनिता बस्नेतले पाएको मौकालाई सही ठाउँमा पार गर्न सक्नु भएन। नेपालले समूह चरणको अन्तिम खेलमा आज ताजिकिस्तानसँग खेल्नेछ। ताजिकिस्तानलाई हराए नेपालले फाइनलमा ठाउँ पक्का गर्नेछ।
खेल खबर सँगै अहिलेलाई बिहानको भेरी खबर सकियो। बिदा हुनु गेलसम्मका मुख्य मुख्य खबर फेरि एकपटक।
जाजरकोटमा भाइरल ज्वरोका कारण एकजनाको ज्यान गयो। सल्यानमा पनि बिरामी बढे। रुकुम पश्चिममा औषधिको अभाव।
कालीकोटमा 2 अवरुद्ध भएको सडक खुल्यो। सडक स्तर गर्न स्थानीयको माग।
बाँकेको बन्जारे गाउँका मुस्लिम र मधेसी समुदायका महिला आफ्नो नाममा जग्गा भएपछि खुसी। घरेलु हिंसा पनि घटेको दावी।
र विश्वकप छनौट अन्तर्गत नेपालले आज चाइनिज ताइपेसँग प्रतिस्पर्धा गर्ने। हस् त अहिलेलाई बिहानको भेरी खबर सकियो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै मधुबन विशेष केशव ढकाल बिदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।